यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। सुरुमा प्रमुख समाचार। राष्ट्रिय सहमति बिना सरकारले कुनै पनि सम्झौता नगर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिबद्धता। विनियोजन विधेयक अन्तर्गत सांसदहरूले उठाएका प्रश्नहरूको आज प्रधानमन्त्री र अर्थमन्त्रीले जवाब दिनुहुने। प्रतिनिधि सभा बैठकमा सांसदहरूद्वारा नेपाल र अमेरिका बीच हुन लागेको भनी संचार माध्यममा आएको स्टेट पार्टनरशिप प्रोग्राम एसपीपीका बारेमा जानकारी माग। अमेरिकी सेनासँग एसपीपी सम्बन्धी कुनै पनि सम्झौता नगरेको र त्यसतर्फ कुनै प्रक्रिया अगाडि नबढ़ेको नेपाली सेनाको स्पष्टोक्ति। प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2079-80का लागि आयव्ययको अनुमान बजेट सातैवटै सभामा प्रस्तुत। सार्वजनिक सेवा प्रवाह सहज बनाई राज्यको उपस्थितिको बोध गराउने दक्ष जनशक्ति छनौट गर्नु आजको आवश्यकता भएको राष्ट्रपति विद्यादेवी भण्डारीको भनाई। र युरोपेली संघबाट बाहिरिँदा दुवै पक्षबीच भएका सम्झौताका केही अंशलाई बेलायतले अस्वीकार गरेपछि बेलायत विरूद्ध ईयूले कानूनी कार्यवाही गर्ने।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्का एसएमएस, हुर हुर चल्ने 4G इन्टरनेट, सललल जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सहमति बिना कुनै पनि सम्झौता नहुने बताउनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताबीच हिजो भएको छलफलमा उहाँले देशलाई आघात पुग्ने कुनै पनि सम्झौतामा कुनै देशले चासो राखे वा दवाब दिए पनि आफूले नमान्ने स्पष्ट पार्नुभयो। शीर्ष नेताबीचको छलफलबारे जानकारी दिनुहुँदै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सहमति नभई प्रधानमन्त्रीले कुनै पनि सम्झौता गर्न नहुने जानकारी दिनुभयो। संयुक्त राज्य अमेरिकासँग हुने भनिएको स्टेट पार्टनरशिप प्रोग्राम एसपीपी बारे सार्वजनिक बहस चलिरहेका बेला प्रधानमन्त्री देउवाले यस्तो प्रतिबद्धता जनाउनु भएको हो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायत शीर्ष नेताहरूबीच भएको भेटमा संसदमा जारी बजेट सम्बन्धी छलफल तथा बजेट पारित गर्ने लगायतका विषयमा पनि छलफल भएको अध्यक्ष यादवले बताउनुभयो। प्रतिनिधि सभा बैठकमा रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीले आज जवाब दिनुहुने कार्यसूची रहेको छ। हिजोको बैठकमा ती मन्त्रालय र निकायका समेत जवाब दिइसकिने समय तोकिएकोमा गैराती 9:30 बजेसम्म चलेको बैठकपछि सभामुख अग्निप्रसाद सापकोटाले यस्तो जानकारी गराउनु भएको हो। हिजोको बैठकले पूर्व मन्त्री मिथिला चौधरीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। सभामुख सापकोटाले प्रस्तुत गर्नुभएको उक्त शोक प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गरेको हो। पूर्व जनसंख्या तथा वातावरण मन्त्री, हाल नेकपा माओवादी केन्द्रसँग आबद्ध रहनुभएकी चौधरीको 57 वर्षको उमेरमा गत जेठ 27 गते उपचारका क्रममा भारतको नयाँ दिल्लीमा निधन भएको थियो। प्रतिनिधि सभाको हिजोको बैठकमा पनि विनियोजन विधेयक 2079-80का विभिन्न शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाउनुभएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनुभयो। हिजोको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोद खतिवड़ाले स्वास्थ्य बीमा कार्यक्रम व्यापारिक प्रयोजनका लागि नभएको भन्नुहुँदै स्वास्थ्य बीमा ऐन विपरीत नजाने उल्लेख गर्नुभयो। मन्त्री खतिवड़ाले सरकारले मृगौला प्रत्यारोपण र मुटुको शल्यक्रिया लगायतका उपचार सातै प्रदेशबाट गर्ने गरी योजना बनाएको, पोखरा र सुर्खेतका लागि सम्झौता भइसकेको र अन्य स्थानमा आवश्यकताका आधारमा सम्झौता गरी उपचार अगाडि बढ़ाइने बताउनुभयो। उहाँले प्रत्येक प्रदेशमा एउटा मेडिकल कलेज र एउटा प्रतिष्ठान सञ्चालनमा ल्याउने नीति यसै वर्षदेखि आएकाले यसलाई पनि लागू गरिने बताउनुभयो। स्वास्थ्य मन्त्री खतिवड़ाले 40 वर्षमाथिका नागरिकलाई निशुल्क स्वास्थ्य परीक्षण र महिलाको पाठ्यघरको निशुल्क परीक्षण गरिने जानकारी पनि गराउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले साइबर सुरक्षाको व्यवस्थापन र साइबर अपराध नियन्त्रणका लागि सरकार गम्भीर रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा विनियोजन विधेयक 2079 अन्तर्गत संचार मन्त्रालयका शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाब दिनुहुँदै नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले सूचना प्रविधि ऐनलाई अहिलेको समयानुकूल परिमार्जन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थ लगायत मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि वस्तुको विज्ञापन सामग्री उत्पादन र वितरण तथा प्रचार प्रसार नगर्न नगराउन विज्ञापन बोर्ड क्रियाशील रहेको भन्दै यस सम्बन्धमा जनस्वास्थ्य सेवा ऐन आकर्षित हुने भएकाले आवश्यक कार्यवाही गर्न सम्बन्धित मन्त्रालयसँग समन्वय गरिएको बताउनुभयो। मन्त्री कार्कीले सरकारी संचार माध्यमबाट निष्पक्ष एवं व्यावसायिक रूपमा समाचार सम्प्रेषण भइरहेको र कुनै पनि राजनैतिक दल र पार्टी विशेषको समाचार मात्र प्रकाशन प्रसारण नगरिएको उल्लेख गर्नुहुँदै संविधान र कानूनले निषेधित गरेको विषय बाहेक अन्य विषयमा संचार माध्यमलाई वैचारिक स्वतन्त्रता रहेको बताउनुभयो। उहाँले दुर्गम क्षेत्रमा कार्यरत पत्रकारका लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन कार्यक्रमलाई निरन्तरता दिएको र श्रमजीवी पत्रकारका निम्ति 7,00,000 रूपियाँसम्मको दुर्घटना बीमा गर्ने प्रक्रिया अगाडि बढ़ाइएको जानकारी दिनुभयो। मन्त्री कार्कीले संचार मन्त्रालयको बजेट समग्र संचार क्षेत्रको सुदृढ़ीकरण, सूचनाको विस्तार र प्रयोग एवं हुलाक सेवा समयानुकूल सुधारका लागि लक्षित भएको समेत स्पष्ट पार्नुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले हवाई क्षेत्रलाई सुरक्षित, विश्वसनीय र भरपर्दो बनाउन मन्त्रालय प्रतिबद्ध रहेको भन्नुहुँदै त्यसका लागि आवश्यक कानून, कार्यविधि र संस्थागत पुनर्संरचना कार्यको शुरू गरिएको बताउनुभयो। सांसदहरूले उठाउनुभएका प्रश्नको जवाब दिने क्रममा मन्त्री आलेले भूकम्प प्रभावित 920 सम्पदा मध्ये हालसम्म 583 सम्पदाको पुनर्निर्माण सम्पन्न भइसकेको र बाँकी सबै सम्पदाको काम आगामी 2 वर्षमा सकिने गरी अगाडि बढ़ाइएको जानकारी दिनुभयो। शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आवासविहीन, सीमान्तकृत र विपन्न वर्गका लागि जनता आवास कार्यक्रम तथा सुरक्षित नागरिक आवास कार्यक्रम मार्फत आवास व्यवस्था गर्न सरकार लागि परेको बताउनुभयो। मन्त्री झाँक्रीले सघन शहरी विकास कार्यक्रम अन्तर्गत यसै वर्षदेखि बस्ती विकासका कार्यक्रम थप गरिएको र त्यसबाट पर्यटन प्रवर्धनमा समेत टेवा पुग्ने उल्लेख गर्नुभयो। कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द शर्मा कोइरालाले जबरजस्तीकरणी सम्बन्धी हदम्यातका सम्बन्धमा उठेका प्रश्नका सन्दर्भमा कानून मन्त्रालयले कानून आयोगलाई अध्ययन गर्न लगाएको र त्यसको अन्तिम प्रतिवेदनको तयारीमा रहेको बताउनुभयो। कानून मन्त्री कोइरालाले सरकारले गाँजा खेतीलाई खुला गर्ने सम्बन्धी मागका विषयमा नेपाल कानून आयोगले अध्ययन गरिरहेको र आयोगले दिएको प्रतिवेदनका आधारमा सरकारले निर्णय लिने पनि बताउनुभयो। प्रतिनिधि सभाको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुका तर्फबाट मन्त्रालयको विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाब दिनुहुँदै परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने कार्यक्रमहरू अगाडि बढ़ाइने बताउनुभयो। उहाँले नेपाली उत्पादनलाई प्रोत्साहन गर्न प्रधानमन्त्री राष्ट्रिय उत्पादन तथा उपभोग प्रवर्धन कार्यक्रम सञ्चालन गरिने उल्लेख गर्नुभयो। मन्त्री डाक्टर खड्काले क्रसर उद्योगलाई थप व्यवस्थित गर्न मापदण्ड संशोधनको तयारी भइरहेको र काठमाडौँ नजिकका उद्योगलाई हेटौडामा स्थानान्तरणका लागि पूर्वाधार निर्माण कार्य अघि बढ़ाइएको पनि उल्लेख गर्नुभयो। बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवले सड़क दुर्घटना न्यूनीकरण गर्न प्रत्येक प्रदेशमा सवारी परीक्षण कार्यालयको स्थापना गरी सवारी साधनको अवस्था नियमित रूपमा परीक्षण गर्ने व्यवस्था मिलाउन लागेको जानकारी गराउनुभयो। मन्त्री यादवले फास्ट ट्र्याक निर्माण लगायतका ठूला योजनालाई आगामी आर्थिक वर्षभित्र पूरा गर्ने उद्देश्यले एकमुष्ट बजेट छुट्याइँदा साना योजनाहरूमा बजेट कम हुन गएको पनि स्पष्ट पार्नुभयो। प्रतिनिधि सभाको बैठकमा सांसदहरूको प्रश्नको जवाब दिनुहुँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले संघ, प्रदेश र स्थानीय तहबीचको अन्तर सम्बन्धलाई व्यवस्थित गर्न मन्त्रालयले प्राथमिकता दिएको बताउनुभयो। त्यसअघि प्रतिनिधि सभाको हिजोको बैठकमा नेपाल र अमेरिका बीच हुन लागेको भनी संचार माध्यममा आएको स्टेट पार्टनरशिप प्रोग्राम एसपीपीका बारेमा सांसदहरूले सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकको शुरूमा सभामुखसँग समय लिएर नेकपा एमालेका सांसद प्रदीप गेवालीले अमेरिकाले सम्झौताका लागि नेपाललाई पठाएको भनिएको स्टेट पार्टनरशिप प्रोग्राम एसपीपीका कारण मुलुक र नेपाली सेनाको अपमान भएको बताउनुभयो। नेता गेवालीले मुलुकको सार्वभौमिकतामाथि नै आज पुग्ने गरी एसपीपी सम्झौता गर्ने तयारीले मुलुकलाई भू राजनैतिक द्वन्द्वमा धकेल्ने भएकाले यस्तो प्रक्रिया तत्काल बन्द गर्नुपर्ने माग गर्नुभयो। बैठकमा नेपाली कांग्रेसका सांसद गगन थापाले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरशिप प्रोग्राम एसपीपी जस्ता कुनै पनि शक्ति राष्ट्रको सामरिक स्वार्थ जोड़िएको कार्यक्रममा नेपाल सहभागी हुन नहुने भन्नुहुँदै एसपीपी नेपालको संविधान विपरीत रहेको उल्लेख गर्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अघिल्लो पटक संसदबाट एमसीसी प्रस्ताव पारित गर्नुको परिणाम नै अहिले एसपीपी आएको भन्दै संसद र प्रदेशसभाको निर्वाचन गराउन स्वतन्त्र सरकार गठन गर्नुपर्ने माग गर्नुभयो। नेपाली सेनाले हाल विभिन्न संचार माध्यममा चर्चामा आएको अमेरिकासँगको स्टेट पार्टनरशिप प्रोग्राम एसपीपी सम्बन्धी समाचारहरूमा ध्यान आकर्षण भएको जनाएको छ। नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले एसपीपी सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रिया समेत नभएको स्पष्ट पारेको छ। नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति नेपालको विशिष्ट भू राजनैतिक अवस्थिति एवं सामरिक संवेदनशीलतामा प्रतिकूल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी कोही कसैसँग पनि गर्न नहुने वस्तुगत यथार्थमा नेपाली सेना सदैव प्रष्ट र सचेत रहेको बेहोरा सम्पूर्ण जनमानस तथा संचार जगतलाई जानकारी गराइन्छ, सेनाले जारी गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ। प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न मागसहित 22 बुँदे ज्ञापन पत्र बुझाएको छ। अध्यक्ष राजेन्द्र लिङदेन नेतृत्वको प्रतिनिधिमण्डल हिजो प्रधानमन्त्री निवास बालुवाटार पुगेर ज्ञापन पत्र बुझाएको हो। त्यस अवसरमा प्रधानमन्त्री देउवाले कतिपय माग तत्काल पूरा गर्न सकिने रहेको र जनजीविकासँग सम्बन्धित माग सम्बोधन गर्न सरकारले आवश्यक काम गरिरहेको बताउनु भएको थियो। राप्रपाले महँगी नियन्त्रण, किसानलाई समयमा नै मल बिउ उपलब्ध गराइनुपर्ने लगायत जनजीविकासँग सरोकार राख्ने मुद्दाहरूका साथै राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण, सुशासन र समृद्धिसँग सम्बन्धित माग सरकार समक्ष पेश गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो। राप्रपाले पृथ्वीनारायण शाहको जन्म जयन्ती पुष 27 गतेलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका रूपमा घोषणा गरी उक्त दिन सार्वजनिक विदा दिनुपर्ने माग पनि गरेको छ। नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने निर्णय गरेको छ। हिजो बसेको स्थायी कमिटी बैठकले बजेट पारित हुनासाथ पार्टीबाट सहभागी हुने मन्त्री हेरफेर गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवड़ाले जानकारी दिनुभयो। यसअघि पार्टी सचिवालयले मन्त्री हेरफेर गर्ने निर्णय गरेको थियो। उक्त निर्णयलाई हिजो बसेको स्थायी कमिटी बैठकले अनुमोदन गरेको उहाँले बताउनुभयो। प्रचार विभाग प्रमुख खतिवड़ाका अनुसार असार 10 गते पोलिट ब्यूरो बैठक, 11 गते केन्द्रीय कमिटी बैठक र असार 12 र 13 गते केन्द्रीय परिषदको बैठक बोलाइएको छ। सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2079-80 बजेट प्रदेशसभा बैठकमा पेश गरेका छन्। असार 1 गते प्रदेश सरकारले बजेट प्रदेशसभा बैठकमा प्रस्तुत गर्नुपर्ने कानूनी व्यवस्था अनुसार हिजो प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षको आय व्ययको अनुमान बजेट प्रस्तुत गरिएको हो। प्रदेश नम्बर 1 सरकारले आगामी आर्थिक वर्षको अनुमानित बजेट प्रस्तुत गरेको छ। प्रदेशसभाको हिजोको बैठकमा प्रदेश 1 सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले आगामी आर्थिक वर्षका लागि 39,73,83,00,000 रूपियाँ बराबरको बजेट प्रस्तुत गर्नुभयो। मध्य प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 46,88,09,46,000 बजेट प्रदेशसभा बैठकमा प्रस्तुत गरेको छ। मध्य प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद शाहले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ 21,76,67,00,000 अर्थात कुल बजेटको 46.44% र विकासतर्फ 25,82,20,00,000 अर्थात 53.21% रहेको छ। यसै गरी बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमर कट्टेलले हिजो प्रदेशसभामा आर्थिक वर्ष 2079-80 लागि बजेट प्रस्तुत गर्नुभएको छ। बजेटमा विशेष गरी भौतिक पूर्वाधार, स्वास्थ्य र शिक्षातर्फ जोड़ दिएको छ। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 70,93,92,00,000 रूपियाँको बजेट प्रस्तुत गरेको छ। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 35,90,00,000 रूपियाँको बजेट ल्याएको छ। प्रदेश सभा सरकारका अर्थमन्त्री रामजी प्रसाद बरालले पेश गर्नुभएको बजेटमा चालू खर्च 13,26,00,000 अर्थात 36.95%, पूँजीगत तर्फ 22,14,00,000 अर्थात 61.66% बजेट विनियोजन गरिएको छ। यसै गरी लुम्बिनी प्रदेश सरकारले गत वर्षभन्दा 2 अर्ब बढ़ीको बजेट ल्याएको छ। 2 अर्ब भन्दा बढ़ीको बजेट ल्याएको छ। आर्थिक वर्ष 2079-80 लागि 42,91,44,00,000 रूपियाँको बजेट ल्याएको हो। हिजो प्रदेशसभामा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले गत वर्षको भन्दा बढ़ीको बजेट प्रस्तुत गर्नु भएको हो। कर्णाली प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले 32,61,61,00,000 बजेट प्रस्तुत गर्नु भएको छ। बजेटमा चालुतर्फ 9,16,09,10,000, पुँजीगततर्फ 19,43,05,24,000 र वित्तीय हस्तान्तरणतर्फ 4,01,57,29,000 विनियोजन गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 36,74,64,00,000 बजेट प्रस्तुत गरेको छ। प्रदेशसभाको हिजोको बैठकमा आर्थिक मामिला मन्त्री प्रकाश रावलले आर्थिक वर्ष 2079-80 लागि कुल 36,74,64,00,000 बजेट प्रस्तुत गर्नुभएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक सेवा प्रवाह सहज बनाई राज्यको उपस्थितिको बोध गराउने दक्ष जनशक्ति छनौट गर्नु आजको आवश्यकता भएको बताउनु भएको छ। लोकसेवा आयोगको 72 वार्षिक उत्सवको अवसरमा हिजो काठमाण्डुमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले जनताको समृद्धिको आकांक्षा सम्बोधन गर्न सक्ने इमान्दार, कर्तव्यनिष्ठ र विषयगत दक्षता सहितका सक्षम जनशक्ति छनौटमा आयोगको ध्यान जानु पर्नेमा जोड़ दिनुभयो। राष्ट्रपति भण्डारीले सूचना प्रविधिको अधिकतम प्रयोग गरी लोकसेवा आयोगले आफ्नो सेवालाई चुस्त बनाउनु पर्नेमा जोड़ दिनुभयो।
जनतालाई सहज सार्वजनिक सेवा प्रवाह गरी राज्यको उपस्थितिको बोध गराउने दायित्व मुलुकको निजामती सहितका सरकारी संयन्त्रमा रहेकाले सही अनुरूपको जनशक्ति छनौट गर्नु अत्यावश्यक हुन जान्छ। जनताको समृद्धिको आकांक्षा सम्बोधन गर्न सक्ने र सोही अनुरूप कर्तव्य पालन गर्न सक्ने मानव स्रोतको पहिचान गरी सरकारी सेवालाई बलियो बनाउने अधिकार प्राप्त संवैधानिक अङ्गको रूपमा रहेको लोकसेवा आयोगले समेत त्यसलाई आत्मसात गर्दै आफ्नो दायित्व पूरा गर्न कटिबद्ध हुनेछ भन्ने मैले विश्वास लिएको छु। इमानदार, कर्तव्यनिष्ठ र विषयगत दक्षता सहितका जनशक्ति विकासका लागि आवश्यक तालिम तथा अभिमुखीकरण र उम्मेद्वारको छनौट प्रणालीमा समय सापेक्ष सुधार गर्नेतर्फ आयोगको ध्यान जाने मैले अपेक्षा गरेको छु।
समारोहमा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले निजामती तथा सार्वजनिक सेवामा दक्ष र काबिल जनशक्ति छनौटमा आयोगले सधैँ ध्यान केन्द्रित गर्ने गरेको बताउनुभयो। त्यस अवसरमा राष्ट्रपति भण्डारीले लोकसेवा आयोगमा 13 वर्षसम्म सदस्यका रूपमा कार्य सम्पादन गर्नुभएका डाक्टर गौरी शंकर लाल दासलाई दोसल्ला तथा सम्मान पत्रबाट सम्मानित गर्नुभयो। लोकसेवा आयोगले 72 वार्षिकोत्सवका अवसरमा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरूलाई पुरस्कार तथा कदर पत्रले सम्मान गरेको छ। उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको सांस्कृतिक वैभव भावी पुस्ताका लागि संरक्षण गर्नुपर्ने बताउनु भएको छ। नेपाल मगर संघले हिजो राजधानीको खुला मंचमा आयोजना गरेको मगर भूमिया पर्वलाई सम्बोधन गर्नुहुँदै उपराष्ट्रपति पुनले सभ्यता, इतिहास र पहिचानका रूपमा रहेका चाडपर्वको संरक्षण र विकास आवश्यक रहेको बताउनुभयो। चुरे पर्वतलाई संरक्षण क्षेत्र घोषणा गरेको दिन आज चुरे दिवसका रूपमा 8 चुरे दिवस मनाइँदैछ। राष्ट्रपति तराई चुरे मधेस संरक्षण विकास समितिले यस वर्ष एकै दिन कम्तीमा 1,00,000 रूख, फलफूलका बिरूवा र बाँस रोपी चुरे दिवस मनाउन लागेको छ। वृक्षरोपण अभियानको शुभारम्भ आज राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धौलीको दुधौली नगरपालिका स्थित विशाल सामुदायिक वनबाट गर्नुहुने र बाँकी देशभरका समितिका एकाई तथा वन कार्यालयबाट हुनेछ। सिन्धुपाल्चोकको मेलम्चीमा बाढ़ी आएर ठूलो मात्रामा जनधनको क्षति भएको एक वर्ष पुगेको छ। बाढ़ीका कारण जनधनको क्षति भएको वर्ष दिन बितिसक्दा पनि अस्थायी टहरामै बसिरहेका प्रभावितहरू अझै पनि जीवन गुजाराका लागि आयमूलक कामसँगै सुरक्षित घर कहिले पाइन्छ भन्ने पर्खाईमा छन्। देवराज सुवेदीको रिपोर्ट।
टाढो हाल्नलाई जस्तो किन्नु सक्दैन, पैसा छैन, घर मात्रै भएर पनि भएन, गरेर खाने ठाउँ पनि छैन।
गत वर्षको बाढ़ीले घरखेत बगाएर बेसहारा बन्नुभएको हेलम्बु दुई गणेश बगरकी गोरी तामाङको आँखा अझै उभाएका छैनन्। बाढ़ीले उहाँको घर बगाएर लग्यो भने भएको थोरै खेत पनि बगर बनेपछि उहाँको परिवार सुकुम्बासी बनेको छ। सरकारले घर बनाइदिने बताए पनि भएको जमिन बाढ़ीले सखा पारिदिएपछि भोकमरीमा परिन्छ कि भन्ने चिन्ता बाढ़ी पहाड़ीबाट विस्थापित अर्का स्थानीय माया तामाङलाई छ।
सरकारले दियो भने हामी हात थाप्ने हो, केही दिएको छैन अहिलेसम्म। बाल बच्चालाई पढाउनु पर्छ, खुवाउनु पर्छ।
हेलम्बु, मिलम्सी र पाँच पोखरीको गरी 551 घर बाढ़ीले बगायो। 1400 रोपनी खेतीयोग्य जमिन बगर बन्यो भने 26 जनाको मृत्यु भयो। राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना सँगै 7 झोलुङ्गे पुल, 9 पक्की पुल र 33 सार्वजनिक संरचनाहरू ध्वस्त भए। बाढ़ीकै कारण घरबार विहीन भएका हेलम्बुका लीला बहादुर ज्योति र मेलम्चीका हरिशरण श्रेष्ठलाई पनि सुरक्षित ठाउँमा घर कहिले बन्ला भन्ने चिन्ता छ।
अस्थायी टहरो चाहिँ बन्यो, स्थायी बन्नलाई सम्झौता चाहिँ भएको छ, अहिलेसम्म सुरात गरे छैन।
घर ढलेर एक वर्ष बित्दा पनि सरकारबाट कुनै पनि अस्थायी टहर बनाउनलाई पैसा दिने भने त्यो पनि कुनै पहल छैन।
प्राकृतिक विपदको हिसाबले देशकै उच्च जोखिममा रहेको यस जिल्लामा वर्षायाममा आउने बाढ़ी, पहिरो तथा अन्य विपदमा पूर्व सूचना प्रणाली, विपद प्रतिकारी योजना एवं सामग्रीहरूको उचित व्यवस्थापनको कमजोरीले पनि वर्षेनी जनधनको क्षति हुने गरेको स्थानीयको ठम्याइ छ। मेलम्ची बाढ़ी जस्ता प्राकृतिक विपदहरूको पूर्व सूचनाले ठूलो क्षति हुनबाट रोक्न सकिने अनुभव मेलम्ची बाढ़ीले सिकाएकाले सोको पूर्व तयारी र विस्थापित नागरिकको स्थायी आवास पुननिर्माणमा लागि परेको बाढ़ीबाट प्रभावित हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा तथा मेलम्ची नगरपालिकाका प्रमुख आयतमान तामाङ बताउनुहुन्छ।
उहाँहरूले थाई घर बनाउने हो, थाई घरको लागि पैसाको सम्झौता भइसकेको छ। पब्लिकलाई अहिले पनि फेरि बाढ़ी ठूलो आउँछ कि भन्ने छ। गत सालको तुलनामा हामी त्यसको प्रिपेयरमा छौँ।
यसभन्दा अगाडिको स्थानीय सरकारले एक खालको प्रक्रिया अगाडि बढ़ाइसकेको छ, सम्झौता पनि भइसकेको छ। कतिपय सम्झौता हुने क्रम जारी छ। जुन बाढ़ी प्रभावित क्षेत्रबाट चाहिँ प्रभावित हुन्छ उहाँहरूको छिटो भन्दा छिटो यो समस्या समाधान हुन्छ।
खोलाको अतिक्रमण गरी घर लगायत अन्य संरचना निर्माण गर्ने, खेती लगाउने गरेको कारण पनि बाढ़ीले तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको जानकारहरू बताउँछन्। बाढ़ीले खोलाको सतह झण्डै 15-20 फिटसम्म माथि बढ़ेकाले आगामी दिनमा सामान्य बाढ़ी पनि बजार र बस्ती क्षेत्रमा पस्न सक्ने भएकाले यसको समयमै व्यवस्थापन गर्ने र हिमाली क्षेत्रमा भएको परिवर्तनको उच्च स्तरीय अध्ययन हुनु आवश्यक रहेको विज्ञहरूको तर्क छ।
नयाँ शैक्षिक सत्र शुरू भएदेखि नै सिन्धुलीका विद्यार्थीहरूले नयाँ पाठ्यक्रम अनुसारको पुस्तक पाउन सकेका छैनन्। समयमा नै पाठ्य पुस्तक उपलब्ध नहुँदा पठन पाठनका लागि समस्या भएको विद्यार्थीहरूको गुनासो छ। कमल सरला सुनवारको रिपोर्ट।
पुरानो बुकहरू युज भइरहेको छ अहिले चाहिँ अलिअलि, अनि थुप्रो टाइम भइसक्यो पढ्नु पर्ने, अनि होमवर्कहरू गर्न नि अब अप्ठ्यारो हुन्छ।
श्री जनज्योति माध्यमिक विद्यालय गोलन्जुर गाउँपालिका साथमा कक्षा 10 अध्ययनरत छात्रा जानुका बस्नेत पाठ्य पुस्तक नहुँदा कतै विद्यार्थी समस्यामा छन् भने कतै शिक्षकहरूले पुरानै किताब पढ़ाइरहेका भेटिन्छन्। मरण गाउँपालिका 6 रहेको नवज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक पुष्पा कुमारी पन्त।
एकदेखि 5 चाहिँ सबै आयो, सबै विद्यार्थीलाई वितरण गरिसकेका छ, 6 आएको
गोलन्जर गाउँपालिका 5 माध्यमिक विद्यालय खन्याखर्कमा पनि समस्या उस्तै छ। शिक्षक नवराज थापा।
पुरानै किताबहरू मिलाएर अब विद्यार्थीहरूलाई त्यही त खेलाउने पढाउने, नयाँ पाठ्यक्रमहरू चाहिँ खोजेर अब नेटबाट खोज्ने टिचर्सहरूले, यसो दुर्गम विद्यालयहरूमा चाहिँ समस्या।
तर यता शिक्षा समन्वय इकाइ सिन्धुलीका प्रमुख निर्मल कुमार घिमिरेले सबै विद्यालयहरूमा पाठ्य पुस्तक पुगिसकेको हुनुपर्ने बताउँदै नपुगेको ठाउँहरूमा तत्कालै पुर्याउन पहल गर्ने बताउनुहुन्छ।
आजको मितिसम्ममा सबै विद्यालयमा पाठ्य पुस्तक छ हुनुपर्छ। यदि छैन भने प्रधानाध्यापक ज्यूहरूले हेल्थ क्राइमको कारणले किताब छैन, यदि त्यस्तो पुगेको छ भने के कारणले पुगेन त्यसलाई खोजेर हामी त्यहाँ तुरन्त किताब पठाउँछौँ।
यसै त यस वर्ष ढिलो शैक्षिक सत्र शुरू भएको छ, त्यसैमाथि पाठ्य पुस्तक अभाव हुँदा समयमा नै कोर्स पूरा गर्न नसकिएला कि भनेर शिक्षक र विद्यार्थी आत्तिएका छन्। कमल सरला सुनवार, रेडियो नेपाल, सिन्धुली।
अब केही अन्तर्राष्ट्रिय समाचार। युरोपेली संघ EU बाहिरिँदा दुवै पक्षबीच भएका सम्झौताका केही अंशलाई बेलायतले एकतर्फी रूपमा अस्वीकार गरेपछि बेलायत विरूद्ध EUले कानूनी कार्यवाही शुरू गरेको छ। बेलायतले आफ्नो भूमिबाट उत्तरी आयरल्याण्ड प्रवेश गर्ने केही सामानमा भन्सार जाँचका प्रावधान एकतर्फी रूपमा हटाउन खोजेपछि EUले कानूनी कार्यवाही शुरू गरेको हो। यद्यपि युरोपेली आयोगले समस्याको संयुक्त समाधान अदालत बाहिर खोज्नुपर्नेमा जोड़ दिएको छ। संयुक्त राष्ट्रसंघीय युक्रेनी आयोगले रूसी सेनाद्वारा मानवाधिकार हननका अनेक आरोपहरू प्राप्त भएको तर ती युद्ध अपराध हुन् वा होइनन् भन्ने विषयमा हतारमा निष्कर्षमा पुग्न नहुने जनाएको छ। आयोगका अध्यक्ष एरिक मोसेले किवमा आयोजित पत्रकार सम्मेलनमा बुचा र इर्पिनमा आयोगले आम नागरिकको अन्धाधुन्ध हत्या, सम्पत्तिको विनाश र लुटपाटका साथै विद्यालय लगायतका पूर्वाधारमा आक्रमण भएको जानकारी प्राप्त गरेको बताउनुभयो। अब
सरकारले चालू आर्थिक वर्षको जेठ 27 गतेसम्म 10,71,86,59,00,000 रूपियाँ कुल आमदानी गरेको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार यस अवधिमा सरकारले राजस्व मार्फत 9,46,82,45,00,000 र वैदेशिक अनुदानबाट 13,78,88,00,000 आमदानी गरेको छ। यस अवधिमा सरकारले आन्तरिक ऋण मात्र 1,53,00,000 रूपियाँ लिएको छ भने वैदेशिक ऋण 43,66,41,00,000 रूपियाँ बराबरको लिएको छ। जेठ 27 गतेसम्म सरकारको समग्र खर्च 10,13,48,00,000 अर्थात 62.07% भएको महालेखा नियन्त्रक सुमन राज अर्यालले जानकारी दिनुभयो। जेठ 27 गतेसम्ममा सरकारको पुँजीगत खर्च 1,36,18,00,000 रूपियाँ मात्र भएको छ। चालू आर्थिक वर्षको असार मसान्तसम्म सरकारले 3,78,00,000 पुँजीगत खर्च गर्ने लक्ष्य लिएको थियो। यस अवधिमा यो पुँजीगत खर्च लक्ष्यको 40.02% मात्र हो। यस अवधिमा कुल चालू खर्च भने 74.61% अर्थात 7,94,81,32,00,000 रूपियाँ बराबर भएको पनि महालेखा नियन्त्रक अर्यालले जानकारी दिनुभयो। प्रतिनिधि सभाको बुधबारको बैठकमा समय लिएर बोल्दै नेपाली कंग्रेसका सांसद गगन कुमार थापाले समग्र अर्थतन्त्रको परिसूचकका रूपमा रहने शेयर बजारको स्थायित्व र सबलताले लगानीकर्ताको मात्र नभई समग्र अर्थतन्त्र उन्नयनतर्फ लाग्ने हुँदा हाल धितोपत्र बजारमा देखिएका समस्याका बारेमा सदनलाई स्पष्ट पार्न माग गर्नुभयो। उहाँले सामान्य अवस्थामा शेयर बजार तलमाथि हुने तरलता अभावले बजारमा प्रभाव पर्ने नियमित प्रक्रिया भए तापनि केही नीतिगत कारणले बजार अस्थिर हुन नहुने भन्दै धितोपत्र बजार नीति दिगो र अर्थतन्त्रलाई सबलीकरण गर्ने खालको बनाउन माग गर्नुभयो। नेपाल चेम्बर अफ कमर्सको आयोजनामा नेपाल चेम्बर एक्सपो 2022 काठमाडौँको भिरकुटी मण्डपमा बिहिबारदेखि शुरू हुने भएको छ। संक्रमण जोखिम कम भएसँगै आर्थिक गतिविधिलाई चलायमान बनाउन एवं स्वदेशी उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्सले 5 अन्तर्राष्ट्रिय एक्सपो गर्न लागेको जनाएको छ। मेलामा घरेलु तथा स्वदेशी उत्पादनका साथै कृषि एवं जड़ीबुटी जन्य वस्तुहरू, इलेक्ट्रोनिक सामान, गार्मेन्ट्स एवं टेक्सटाइल, छाला जन्य वस्तुहरू, कस्मेटिक, खाद्य तथा दुग्ध जन्य सामग्रीहरूको प्रदर्शनी एवं बिक्री गरिने चेम्बरले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो। मेलामा नेपाल, भारत, पाकिस्तान लगायत अन्य राष्ट्रका उद्योगी व्यवसायी समेत गरी 150 भन्दा बढी स्टलहरू रहने भएका छन्। नयाँ सवारी साधन किन्नका लागि ब्याङ्कहरूले लगानी गर्न रोक लगाएपछि भारत तथा तेस्रो मुलुकबाट आयातित नयाँ गाड़ीहरू अहिले वीरगंजको आईसीपी भन्सार यार्डमा थन्किएका छन्। विगत 3 महिनादेखि ब्याङ्कहरूले कर्जा लगानीमा रोक लगाएपछि भारत तथा तेस्रो मुलुकबाट आयातित हेभी गाड़ीहरू चेसिस एकीकृत जाँच चौकी आईसीपी यार्डमै थन्किएका हुन्। ठूला गाड़ीको चेसिसको मुख्य आयातकर्ता सिपर्दी ट्रेडिङ प्रालिका प्रमुख पार्थ राणाका अनुसार ब्याङ्कले गाड़ी कर्जामा रोक लगाएपछि आयातित गाड़ीहरू जाँच पास हुन नसकेको बताउनुभयो। आईसीपी यार्डमा अहिले झण्डै 1400 हारारीमा नयाँ गाड़ीहरू थन्किएका छन्।
भुवन आचार्य अब मौसम। आज प्रदेश एक बागमती र गण्डकी प्रदेशका पहाड़ी भागमा आंशिकदेखि सामान्य बदली हुने। प्रदेश एक बागमती प्रदेश, गण्डकी प्रदेशका पहाड़ी तथा मध्य प्रदेशका केही भागमा मेघ गर्जनसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.6 डिग्री सेल्सियस, वर्षा 1 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26-28 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:08 भयो भने सूर्यास्त भरे साँझ 7:01 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय सहमति बिना सरकारले कुनै पनि सम्झौता नगर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिबद्धता। विनियोजन विधेयक अन्तर्गत सांसदहरूले उठाएका प्रश्नको आज प्रधानमन्त्री र अर्थमन्त्रीले जवाब दिनुहुने। प्रतिनिधि सभा बैठकमा सांसदहरूद्वारा नेपाल र अमेरिका बीच हुन लागेको भनी संचार माध्यममा आएको स्टेट पार्टनरशिप प्रोग्राम एसपीपीका बारेमा जानकारी माग। अमेरिकी सेनासँग एसपीपी सम्बन्धी कुनै पनि सम्झौता नगरेको र त्यसतर्फ कुनै प्रक्रिया अगाडि नबढ़ेको नेपाली सेनाको स्पष्टोक्ति। प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2079-80 लागि आयव्ययको अनुमान बजेट 7 प्रदेशसभामा प्रस्तुत। सार्वजनिक सेवा प्रवाह सहज बनाई राज्यको उपस्थिति बोध गराउने दक्ष जनशक्ति छनौट गर्नु आजको आवश्यकता भएको राष्ट्रपति विद्यादेवी भण्डारीको भनाई। र युरोपेली संघबाट बाहिरिँदा दुवै पक्षबीच भएका सम्झौताका केही अंशलाई बेलायतले अस्वीकार गरेपछि बेलायत विरूद्ध ईयूले कानूनी कार्यवाही गर्ने। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। 8 अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।